الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون صدق الله العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله گزشتہ شب ہم نے آپ حضرات کے سامنے شہادت کی فضیلت شہادت کی قسمیں اور سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ کی شہادت کے متعلق بیان کیا تھا اور آج انشاءاللہ سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کے متعلق بیان کریں گے وما توفیقی الا باللہ العلی العظیم ہم نے یہ بتایا تھا کہ شہادت کی دو قسمیں شہادت سری اور شہادت جہری سری کا مطلب پوشیدہ اور جہری کا مطلب اعلانیہ سرکار نے فرمایا کوئی دیوار کے نیچے دب کے مر جائے وہ شہید ہے سمندر میں ڈوب جائے وہ شہید ہے جل کے مر جائے وہ شہید ہے کسی حادثے میں مر جائے وہ شہید ہے لیکن یہ کیا ہے شہادت سری اور ایک ہے شہادت جہری اعلانیہ ایک مسلمان تلوار لے کر میدان کارزار میں اترتا ہے اور اللہ کے دین کی سر بلندی کے لیے لڑتا ہوا اپنی جان قربان کر دیتا ہے وہ شہید ہے وہ کیا ہے شہادت جہری اور ان دونوں شہادتوں کی حقیقت پوری ہوئی ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر اور وہیں سے یہ فیض ملا ان دونوں شہزادوں کو بڑے شہزادے سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ کے حصے میں شہادت سری کا فیض آیا، اور چھوٹے شہزادے سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کے حصے میں شہادت جہری کا فیض آیا۔ اسی لیے نبی پاک علیہ الصلوۃ والسلام نے سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کی خبر اس وقت دے دی تھی جب وہ بالکل شیر خوار بچے تھے۔ چنانچہ اس سلسلے میں تین روایتیں، ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ حضور علیہ الصلوۃ والسلام نے فرمایا، مجھے جبریل نے خبر دی ہے کہ میرا بیٹا حسین میرے بعد زمین طف میں قتل کر دیا جائے گا، اور جبریل میرے پاس اس زمین کی مٹی بھی لائے ہیں، اور انہوں نے مجھے بتایا کہ یہی ان کے مدفن کی جگہ ہے۔ ایک روایت۔ دوسری روایت حضرت ام الفضل بنت الحارث رضی اللہ تعالی عنہا کی، فرماتی ہیں ایک دن میں حضور علیہ الصلوۃ والسلام کی خدمت میں امام حسین رضی اللہ تعالیٰ عنہ کو لے کر حاضر ہوئی، اور میں نے حسین کو آپ کی گود میں دے دیا، پھر میں نے دیکھا کہ اچانک اللہ کے حبیب علیہ الصلوۃ والسلام کی مبارک آنکھوں سے آنسو جاری ہو گئے۔ سرکار نے فرمایا، ابھی جبریل میرے پاس آئے ہیں اور انہوں نے مجھے یہ خبر دی ہے کہ عنقریب میری امت میرے اس بیٹے کو قتل کر دے گی، اور انہوں نے مجھے اس مقام کی سرخ مٹی بھی دی۔ تیسری روایت حضرت ام سلمہ رضی اللہ تعالی عنہ فرماتی ہیں کہ سرکار دو عالم علیہ الصلوۃ والسلام میرے گھر میں تشریف فرما، حسن اور حسین رضی اللہ تعالی عنہما دونوں سرکار کے سامنے کھیل رہے ہیں۔ فرماتی ہیں کہ اچانک حضور علیہ الصلوۃ والسلام کی آنکھوں سے آنسو جاری ہو گئے۔ میں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ کی مبارک آنکھوں سے یہ اچانک آنسو جاری ہو گئے، رونے کا سبب کون سی چیز ہوئی؟ سرکار دو عالم علیہ الصلوۃ والسلام نے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کو اٹھا کر اپنی گود میں بٹھایا اور اپنے سینے مبارک سے لگایا، اور پھر سرکار روئے۔ کہا، اے ام سلمہ، جبریل نے مجھے خبر دی ہے میرے بعد میری امت میرے اس بیٹے کو شہزادے کو شہید کر دے گی، اور جبریل میرے پاس اس مقام کی سرخ مٹی بھی لائے ہیں جہاں میرے اس شہزادے کو شہید کیا جائے گا۔ پھر آپ صلی اللہ علیہ وسلم نے وہ مٹی حضرت ام سلمہ رضی اللہ تعالی عنہا کو دی، اور فرمایا، ام سلمہ، اس مٹی کو اپنے پاس رکھ لینا، جس دن یہ مٹی خون ہو جائے سمجھ لینا حسین کربلا میں شہید کر دیے گا۔ حضرت ام سلمہ رضی اللہ تعالی عنہا نے وہ مٹی ایک بوتل میں رکھ لی، اور آپ روزانہ اس کو دیکھتی تھیں، فرماتی تھیں، جس دن یہ مٹی خون ہو جائے گی وہ دن بڑا عظیم ہوگا، جس دن یہ مٹی خون ہو جائے گی وہ دن بڑا عظیم ہوگا۔ ان تینوں روایتوں سے یہ ثابت ہوا کہ حضور علیہ الصلوۃ والسلام نے سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کی خبر اس وقت دے دی تھی جب وہ بالکل چھوٹے شیر خوار بچے تھے۔ سب جانتے تھے کہ حسین شہید ہوں۔ چنانچہ حضرت یحییٰ بن حضرمی رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں جنگ صفین سے واپسی پر حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کے ساتھ آ رہا تھا، تو جب ہم نینوہ کے مقام پر پہنچے تو حضرت علی کرم اللہ تعالی وجہ الکریم نے پکارا، فرمایا، اے ابو عبداللہ، فرات کے کنارے صبر کرنا، اے ابو عبداللہ، فرات کے کنارے صبر کرنا۔ ابو عبداللہ امام حسین رضی اللہ تعالیٰ عنہ کی کنیت، جب حضرت علی نے یہ پکارا تو یحییٰ بن حضرمی رضی اللہ تعالیٰ عنہ کہتے ہیں ہم نے دیکھا یا امیر المومنین یہ کیا ہے, یعنی آپ نے کس کو پکارا؟ فرمایا حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ نے مجھے خبر دی نبی پاک علیہ الصلوۃ والسلام نے کہ مجھے بتایا حضرت جبریل علیہ الصلوۃ والسلام نے کہ حسین اس زمین پر شہید کر دیے جائیں, اس زمین پر شہید کر دیے جائیں گے. اور ایک دوسری روایت میں یہاں تک ہے کہ حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ نے نشاندہی فرمائی یہاں ان کے اونٹ بیٹھیں گے, یہاں ان کے کجاوے رکھنے کی جگہ ہے اور یہ ان کی شہادت گاہ ہے. یہاں تک جانتے تھے. غور کیجیے, حضرت علی جانتے تھے, حضرت فاطمہ خاتون جنت رضی اللہ تعالیٰ عنہ جانتی تھی, امام حسن رضی اللہ تعالیٰ عنہ جانتے تھے, تمام اہل بیت اطہار جانتے تھے, خود امام حسین رضی اللہ تعالیٰ عنہ جانتے تھے, لیکن کسی نے یہ دعا نہیں کی کہ مولا یہ مصیبتیں, یہ پریشانیاں, یہ بھوک, یہ پیاس, یہ خوف, یہ ساری چیزیں نہ ہوں. کیوں نہیں کی؟ اللہ کی رضا پر راضی رہے. مرضی یہ مولا از ہما اولا, جو اللہ کی رضا وہی ہماری رضا. جب اس نے ہمارے لیے یہی پسند کیا ہے تو جو اس کو پسند ہے وہ ہمیں پسند. ہاں دعائیں کی, لیکن کیا دعا کی؟ اے اللہ حسین کو صبر عطا فرما, حسین کو استقامت عطا فرما, حسین کو استقلال عطا فرما, اس عظیم امتحان میں حسین کو کامیابی عطا فرما. یہ دعائیں کی ان تمام نے, لیکن واقعی کے نہ ہونے کی دعا نہیں کی. پتہ یہ چلا کہ امام حسین رضی اللہ تعالیٰ عنہ کے حصے میں کیونکہ شہادت جہری کا فیض آیا, اور جہری کا مطلب اعلانیہ, اسی لیے نبی پاک علیہ الصلوۃ والسلام نے ان کی شہادت کی خبر دے دی, اور اس وقت دے دی کہ جب وہ بالکل شیر خوار چھوٹے دودھ پیتے بچے تھے. اور آپ جانتے ہیں کہ جو چیز یقینی ہو اس کے اسباب خود بخود پیدا ہونا شروع ہو جاتے, کیونکہ سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت یقینی تھی, سرکار نے فرما دیا, اور جو چیز سرکار کی زبان سے نکل جائے وہی حق ہے, وہی سچ. جب بشارت دے دی, خبر دے دی, بتا دیا, تو کیسے ممکن تھا کہ یہ نہ ہوتا؟ اسباب پیدا ہونا شروع ہو گئے. سن 60 ہجری میں حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا وصال ہو گیا اور یزید تخت نشین ہوا. اب جب یہ تخت سلطنت پر بیٹھا, سب سے پہلے اس کو فکر ہوئی اپنے اقتدار کو بچانے کی, اپنے اختیار کو, اپنی سلطنت کو بچانے کی. اور فکر کیوں ہوئی؟ اس کو تین شخصیتوں سے خطرہ تھا, تین: حضرت عبداللہ ابن عمر, حضرت عبداللہ ابن زبیر, اور تیسرے سیدنا امام حسین رضی اللہ تعالی عنہ. یہ تین شخصیتیں ایسی تھیں کہ وہ سمجھتا تھا کہ یہ میری اقتدار کی تباہی کا, بربادی کا, ختم ہونے کا باعث بن سکتی ہیں. اور یہ بات حقیقت تھی, کیونکہ وہ دونوں صحابہ کے بیٹے تھے, عبداللہ ابن زبیر, عبداللہ ابن عمر, اور سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ شہزادہ رسول صلی اللہ علیہ وسلم. اگر آپ خلافت کا اعلان کر دیتے تو ظاہر ہے سب کے سب بیعت کرنے کے لیے تیار ہو جاتے. اس کو خطرہ تھا کہ ان تینوں میں سے کسی نے اگر میری سلطنت کو تسلیم نہیں کیا, میری بیعت نہیں کی اور اپنی بیعت کا اعلان کر دیا, اپنی خلافت سلطنت کا اعلان کر دیا, تو میں کبھی بھی سلطنت نہیں کر سکوں گا, میری یہ حکومت ختم ہو جائے گی. اور ایک وجہ یہ تھی, جس کے دل میں چور ہوتا ہے وہ خود بخود ڈرتا ہے. اگر متقی ہوتا, پرہیزگار ہوتا, محب اہل بیت ہوتا, اس کا کردار صحیح ہوتا, تو پھر بے فکر تھا کہ لوگ میری بیت کر رہے ہیں, یہ بھی بیت کر لیں گے. لیکن جانتا تھا کہ میرا کردار صحیح نہیں, فاسق اور فاجر تھا, اسلامی احکامات کی خلاف ورزی کرتا تھا, جانتا تھا کہ یہ ہرگز بیت نہیں کر سکتے. اس لیے سب سے پہلے قدم یہ اٹھایا کہ ان تینوں سے بیت لو. چنانچہ اس نے ایک خط لکھا گورنر مدینہ ولید بن عقبہ کے نام، اور اس میں لکھا یہ تین آدمی حضرت عبداللہ ابن عمر، عبداللہ ابن زبیر اور امام حسین رضی اللہ تعالی عنہم، ان تینوں کو بلاؤ، میری بیعت ان سے لو، اگر یہ بیعت کر لیں تو ٹھیک ہے، ورنہ اسی وقت سر قلم کر دو، ختم کر دو، اگر ان میں سے ایک بھی باقی رہے گا تو پھر میری سلطنت باقی نہیں رہے گی۔ اب ظاہر ہے یزید کے مقابلے میں اگر آپ ان تینوں کو دیکھیں تو ان کا مقام کتنا بلند ہے، کتنا بلند مقام، اور سب سے بلند مقام تو سیدنا امام حسین رضی اللہ تعالیٰ نے، شہزادہ رسول، جگر گوشہ بطول، سردار نوجوانان جنت، ان کے مقابل کوئی نہیں تھا، اس لیے سب سے بڑا خطرہ اس کو امام علی مقام سے تھا۔ خط پہنچ گیا مدینہ منورہ ولید بن عقبہ کے پاس، اس نے خط پڑھا، اس کا نائب تھا جس کا نام تھا مروان، اس کو بلایا اور بلا کر کہتا ہے کہ دیکھو یہ خط یزید کی طرف سے آیا اور اس نے لکھا ہے کہ ان تینوں کو بلا کر بیعت لو، اگر نہ لیں، میری بیعت نہ کریں، سر قلم کر دو۔ یہ کیسے ہو سکتا ہے، نواسے رسول کے خون سے میں اپنے ہاتھ کو کیسے رنگین کروں اور یہ کروں تو قیامت میں سرکار کو کیا منہ دکھاؤں؟ مروان نے کہا یہ کوئی بات نہیں ہے، تم ان کو بلاؤ، اگر بیعت کرتے ہیں تو ٹھیک ہے اور نہیں کرتے تو سر قلم کر دو۔ کہنا عجیب آدمی، تو ایسے معاملہ کہہ رہا ہے کہ جیسے کوئی بات ہی نہیں ہے، ارے آلے رسول ہیں، نواسے رسول، شہزادہ رسول، کیسے میں یہ کر سکتا ہوں؟ خیر بہرحال اس نے کہا تم بھیجو ان کو بلاؤ۔ حضرت امام حسین رضی اللہ تعالی عنہ اور حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ، یہ دونوں مسجد نبوی میں بیٹھے، گورنر کا قاصد آیا، آپ کو بلایا ہے، انہوں نے کہا ٹھیک ہے تم جاؤ ہم آتے ہیں۔ انہوں نے کہا کہ اس وقت وہ کسی سے ملتا نہیں، اس نے ہمیں کیوں بلایا، وجہ کیا ہے؟ سیدنا امام حسین رضی اللہ تعالی عنہ نے فرمایا میرا گمان یہ کہتا ہے کہ امیر معاویہ رضی اللہ تعالی عنہ کا وصال ہو گیا اور یزید تخت نشین ہو گیا، ہمیں جو اس وقت بلایا گیا ہے اس کی بیعت کے لیے بلایا ہے اور کوئی بات نہیں، میرا گمان یہ کہہ رہا ہے، اور آپ کا گمان، آپ کا خیال بالکل درست تھا۔ پھر کیا کریں؟ عبداللہ ابن عمر نے کہا آپ ایسا کریں، تنہا نہ جائیں، کچھ لوگوں کو ساتھ لے جائیں، اگر حالات بگڑ جائیں، صورتحال خراب ہو جائیں تو یہ لوگ آپ کی مدد کریں۔ آپ نے فرمایا ٹھیک ہے، چند نوجوانوں کو اپنے ساتھ لیا اور گورنر ہاؤس چلے گئے، ان کو باہر کھڑا کیا، فرمایا میں اندر جا کے بات کرتا ہوں، ہمیں کیوں بلایا، اگر دوران گفتگو میری آواز بلند ہو جائے تو تم سب اندر داخل ہو جانا، اور اگر ایسا نہ ہو تو پھر باہر کھڑے رہنا، سمجھ لینا کہ معاملہ درست۔ انہوں نے کہا ٹھیک ہے، وہ جو آپ کے ساتھی تھے، نوجوان تھے، وہ سب باہر کھڑے ہو گئے، امام علی مقام اندر تشریف لے گئے، دیکھا کہ ولید بن عقبہ وہاں بیٹھا ہے اور اس کے ساتھ مروان بھی ہیں۔ ہمیں کیوں بلایا؟ اس نے سب سے پہلے حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے وصال کی خبر سنائی، آپ نے تعزیت کی اور اس کے فوراً بعد بتایا کہ یزید تخت نشین ہو گیا ہے، آپ کو اس کی بیعت کرنی ہے، اس لیے بلائیں کہ آپ اس کی بیعت کر لیں۔ سیدنا امام حسین رضی اللہ تعالیٰ نے فرمایا میرے جیسا آدمی ایسے چھپ کے بیعت کرے، یہ کون سی بات ہے؟ اگر بیعت کے لیے کہہ رہے ہیں تو باہر نکل کے علل اعلان لوگوں کے سامنے کہو، یہ چھپ کر بیعت لینے کا کیا مقصد ہے؟ ان کا مقصد یہ تھا کہ یہ یہاں بیعت کر لیں، پھر ہم لوگوں میں اعلان کر دیں کہ حسین نے بیعت کر لی ہے، اور جب سب دیکھیں گے کہ امام حسین نے بیعت کر لی ہے تو سب خود بخود بیعت کر لیں۔ آپ نے فرمایا نہیں، یہ نہیں ہو سکتا، تم باہر نکل کر لوگوں میں علل اعلان بیعت کے لیے کہو، پھر ہم سوچیں گے کہ بیعت کرنی ہے یا نہیں کرنی ہے، یہ فیصلہ ہم بعد میں کریں گے۔ یہ کہہ کر آپ وہاں سے اٹھ گئے۔ مروان نے کہا ان کو جانے مت دو، ابھی بیعت لو، اور نہیں لیتے تو ابھی سر قلم کر دو۔ امام علی مقام نے سنا، آپ نے پیچھے مڑ کے کہا تو میرا بال بھی بیکا نہیں کر سکتا، بدبخت کیسے سر اتار سکتا ہے؟ آپ یہ کہہ کے وہاں سے چلے گئے۔ مروان نے کہا ولید بن عقبہ سے تم نے بہت بڑی غلطی کی، اب ان پر کبھی قابو نہیں پا سکتے، अब ये निकल गए हाथ से, मेरी बात मानते तो अभी काम करते, अगर बैत करते ठीक है वरना सर कलम कर दो। उसने कहा नहीं मैं नहीं कर सकता, नवासे रसूल सल्लल्लाहु अलैहि वसल्लम के खून से मैं अपने हाथ नहीं रंग सकता, ये नहीं हो सकता। आप तशरीफ ले गए अपने अहले अयाल के पास, तशरीफ लाए और सारी सूरत हाल आपने अहले बैत को बताई। दीगर सहाबा भी मौजूद हैं, हजरत अबू हुरैरा, हजरत अबू सईद और दीगर जलील कदर सहाबा हुजूर अलैहिस्सलाम के मौजूद। क्या करें, सब ने मशवरा दिया कि आप आज ही यहां से मक्का मुअज्जमा रवाना हो जाएं। ये कासिद आता रहेगा, ये लोग आपको तंग करते रहेंगे, बैत पे मजबूर करते रहेंगे, बेहतर तरीका यह है कि आप मदीने तैयबा से मक्का मुअज्जमा रवाना हो जाए। मक्का जाए अमन है, अल्लाह फरमाता है वमन दखलहू काना आमिना, जो हरम में आ गया वो अमन में आ गए, वो जाए अमन है, आप वहां तशरीफ ले जाइए। आपने फरमाया ठीक है। जब सब ने मुत्तफिका तौर पर यह कहा और आपने भी हालात का जायजा लिया तो ये फैसला कर लिया कि अब हम आज ही मदीने तैयबा रवाना हो जाए। अहलो अयाल को आपने तैयार किया और जब सवारियां तैयार हो गई, साजो सामान तैयार हो गया तो सबसे आखिर में पहुंचे अपने नाना जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रोजे अनवर पर। आखिरी सलाम करने के लिए सैयदना इमाम हुसैन रदी अल्लाह ताला अन्हो वहां पर पहुंच गए। मजारे मुस्तफा पर शाम होते ही इमाम आए, इजाजत की गरज से आखरी करने सलाम आए, कहां रो कर सलामे ताजदारे आलम इमकान, सलाम ए सैयदे आलम सलाम ए सरवरे जीशान, जरा देखो तो चेहरे को उठा कर गोशाए दामा, हुसैन इब्ने अली पर तंग है तैबा की अब गलिया, जरा हुजरे से निकलो ऐ मकीने गुंबद खजरा, जरा देखो तो अहले बैत पर है सख्तियां क्या क्या, यजीदी दौर है इस्लाम है सरकार खतरे में, नवासा आपका इस वक्त है दुश्मन के नरगे में, हमारी बेकसी और बेबसी की लाज रख लेना, हमें नजरों में अपनी साहिबे में राज रख लेना, हमें नजरों में अपनी साहिबे में राज रख लेना, बस अब ऐ क़िबला दी मुझको जाने की इजाजत हो, लबे अतहर से फरमा दो हुसैन अब जाओ रुखसत हो, लबे अतहर से फरमा दो हुसैन अब जाओ रुखसत हो। जरा सा तसव्वुर करें, जो शख्स जहां पैदा होता है, जिस घर में परवरिश पाता है, जिस मोहल्ले में उसकी गलियों में घूमता फिरता है, जिस शहर में रहता है, कितनी मोहब्बत करता है। आप इस इलाके में रहते हैं, आपको इस इलाके से मोहब्बत, जो जिस जगह रहता है उस जगह से, उस वतन से, उस शहर से, उस मुल्क से कितनी मोहब्बत करता है। अब गौर कीजिए, इमाम हुसैन रजी अल्लाह ताला अन्हो मदीने तैयबा में पैदा हुआ, बचपन वहीं गुजारा, जवानी वहीं गुजारी, लड़कपन वहीं गुजारा, मदीने तैयबा की गलियों में खेला करते थे, मस्जिद नबवी में जाया करते थे। वो मदीना जो उनके नाना जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का शहर था, وہ مدینہ جہاں ان کی والدہ محترمہ سیدہ خاتون جنت رضی اللہ تعالی عنہا آرام فرما تھی، جہاں ان کے بھائی حضرت امام حسن رضی اللہ تعالی عنہ آرام فرما تھے، وہ مدینہ ان کو کتنا پیارا ہوگا، کتنی محبت کرتے ہوں گے اس شہر سے۔ لیکن وہی مدینہ، آج اس مدینے کی گلیاں ان پر تنگ کر دی گئیں، ظالموں نے رہنا دشوار کر دیا، اسی مدینے کو حسین چھوڑ کر جا رہے ہیں۔ قلب مبارک پر کیا گزر رہی ہوگی، دل کی کیا کیفیت ہوگی، کیا جذبات ہوں گے اس شہر کو چھوڑ کے جا رہے ہیں۔ ہم سفر کرنے کے لیے اپنے شہر سے جاتے ہیں، دل کی کیا کیفیت ہوتی ہے، لیکن ہمیں امید ہے کہ واپس آ جائیں گے، حسین تو ہمیشہ کے لیے چھوڑ کر جا رہے ہیں۔ ان کو پتا تھا کہ اب میں واپس نہیں آؤں گا۔ اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے اجازت لے کر، آنسوؤں کا نذرانہ پیش کر کے روضہ رسول سے رخصت ہو گئی۔ اور جب آپ یہاں سے روانہ ہوئے، ادھر اہل مکہ کو خبر ہوئی کہ حسین آ رہے ہیں، خوش ہو گئے، ارے امام علی مقام آ رہی، نواس رسول آ رہے ہیں، شہزادہ رسول آ رہے ہیں، ہماری قسمت جاگ گئی، جانشین رسول آ رہے ہیں، حضور علیہ الصلوۃ والسلام کے شہزادے آ رہے ہیں، سردار نوجوانان جنت آ رہے ہیں، خوش ہو گئے، کب حسین آ رہے ہیں، کب آئیں گے، روزانہ انتظار ہو رہا۔ حضرت امام حسین رضی اللہ تعالیٰ عنہ اہل و عیال کے ساتھ روانہ ہوئے، منزل بمنزل سفر کرتے ہوئے چلے جا رہے ہیں۔ اس زمانے میں اونٹوں پر، گھوڑوں پر، خچروں پر سفر ہو رہا، ایسا نہیں کہ گاڑی میں بیٹھے تو دو گھنٹے میں ادھر سے ادھر پہنچ گئے، آہستہ آہستہ، آرام آرام سے، ادھر وہ بے چینی سے انتظار کر رہے ہیں، ادھر امام علی مقام کا قافلہ جا رہا۔ چلتے رہے، سفر کرتے رہے، آخر مکہ معظمہ پہنچ گئے۔ اہل مکہ نے دیکھا، خوش ہو گئے، سب نے شہر سے باہر آ کر آپ کا استقبال کیا۔ حقیقت میں محب اہل بیت تھے، حضور علیہ الصلوۃ والسلام کے سچے عاشق تھے۔ دیکھا کہ امام حسین آ گئے، باہر نکل کر استقبال کیا اور بڑے ادب اور احترام کے ساتھ ان کو شہر میں لے کر گئے، ہمارے آقا کے نواسے آئے، شہزادہ رسول آئے، اور ایک دوسرے کو خوشخبری سنا رہے ہیں اور کہہ رہے ہیں، مرحبا سرور عالم کے پسر آئے ہیں، سیدہ فاطمہ کے لخت جگر آئے ہیں، نخل بستان نبوت کے ثمر آئے ہیں، جن سے روشن ہے جہاں وہ قمر آئے ہیں۔ واہ قسمت کے چراغ حرمین آئے ہیں، اے مسلمانوں مبارک حسین آئے ہیں، اے مسلمانوں مبارک حسین آئے ہیں۔ سچے اہل بیت کے محب تھے نا، سچے عقیدت مند تھے، خوش ہو گئے، ہاتھوں ہاتھ لیا، شہزادہ رسول آ گئے، ادب احترام کے ساتھ لے گئے۔ امام علی مقام اطمینان کے ساتھ، سکون کے ساتھ رہنے لگے، مکہ معظمہ میں اطمینان سے رہنے لگے۔ اب نہ یہاں پر کوئی وفد آتا ہے، نہ کوئی قاصد آتا ہے، کوئی پریشان کرنے والا نہیں۔ ادھر کوفے میں یہ اطلاع مل گئی کہ امام علی مقام مدینہ طیبہ سے مکہ معظمہ پہنچ گئے، تو وہاں جو لوگ تھے نا، جو اپنے آپ کو شیعان علی کہتے تھے، حضرت علی کا مددگار، انہوں نے آپس میں ایک میٹنگ کی، کہا دیکھو ہمیں خبر ملی ہے کہ امیر معاویہ کا انتقال ہو گیا ہے، اور حسین نے یزید کی بیعت سے انکار کر دیا ہے، عبداللہ ابن زبیر، عبداللہ ابن عمر، انہوں نے بھی انکار کر دیا ہے، اور امام مدینے سے مکے پہنچ چکے ہیں، لہذا اب ان کو خطوط لکھو اور کوفے بلاؤ۔ انہوں نے کہا ٹھیک ہے۔ اب انہوں نے خط لکھنا شروع کر دیا، ایک خط آیا، پھر دوسرا آیا، پھر تیسرا آیا، پھر چوتھا آیا، یہاں تک کہ ہزاروں کی تعداد میں خطوط مکہ معظمہ پہنچ گئے۔ اور اس میں کیا لکھتے ہیں؟ ہم آپ کے مطیع ہیں، فرما بردار ہیں، آپ کے نام پر جان بھی قربان ہے، امام جہاں آپ کا پسینہ گرے گا ہم خون بہا دیں گے، ہم آپ کی حفاظت کریں گے، ہم آپ کے والد حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کے بھی مددگار تھے، ہم شیعان علی ہیں، آپ کے بھی مددگار ہیں، ہم یزید کی بیعت نہیں کریں گے، اور اگر آپ یہاں پر نہ آئے، مجبوراً ہم نے یزید کی بیعت کی، تو کل قیامت کے دن اللہ کی بارگاہ میں یہی عذر پیش کریں گے، ہم نے حسین کو بلایا تھا یہ آئے نہیں، مجبور ہو کر ہم نے فاسق اور فاجر کے ہاتھ پر بیعت کر لی۔ جب اتنے خطوط پہنچے تو سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ مجبور ہوئے یہ سوچنے پر کہ اب مجھے کوفے جانا چاہیے۔ ایک دو خط نہیں آئے، ہزاروں کی تعداد میں خطوط، اور اپنی عقیدت، محبت، وفاداری، یہ سب اس میں ظاہر کی جا رہی ہے۔ لیکن یاد رکھیں، سچے اور جھوٹے، کھرے اور کھوٹے کی پہچان ہوتی ہے تو امتحان کے میدان میں۔ اگر اللہ تبارک و تعالی اہل کوفہ کا امتحان نہ لیتا تو دنیا یہی کہتی کہ کوفے والے بڑے محب تھے، کوفے والے بڑے محب تھے، اہل بیت سے بڑی محبت کرتے تھے، لیکن اللہ تبارک و تعالی نے ان کو امتحان کے میدان میں لا کر یہ ثابت کر دیا کہ ان کی محبت کے دعوے زبانی کلامی ہیں، اگر حقیقی محب ہوتے تو اپنی جانیں بھی قربان کرتے، حقیقی محب نہیں تھے، زبانی کلامی دعوے تھے۔ اب جب اتنے خطوط پہنچے، سیدنا امام حسین رضی اللہ تعالی عنہ نے پھر سب سے مشورہ کیا، وہاں بھی صحابہ موجود ہیں، جلیل القدر صاحب، فرمائے دیکھیں یہ خطوط آ رہے ہیں، میں یہ سوچ رہا ہوں کہ مجھے کوفے جانا چاہیے۔ صحابہ نے، اہل بیت نے اور دیگر حضرات مسلمان جو تھے انہوں نے کہا نہیں، کوفی لا یوفی، کوفی وفا نہیں کریں گے، کوفی کبھی وفا نہیں کریں گے۔ انہوں نے آپ کے والد حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کو شہید کیا، حضرت علی کی شہادت کوفے میں ہوئی۔ آپ کے بھائی امام حسن رضی اللہ تعالیٰ عنہ پر کوفے میں حملہ کیا گیا نیزے سے، ان کو شدید زخمی کیا گیا، اور پھر ان کو بے یار و مددگار چھوڑ دیا گیا، ان کو کئی مرتبہ آزمایا گیا ہے، آپ پھر ان کو آزمانا چاہتے ہیں، یہ آپ کے ساتھ بھی یہی کریں گے۔ دیگر صحابہ آتے رہے اور متفقہ طور پر سب نے یہی کہا، یہ وفادار نہیں ہے، ہمیں خطرہ ہے کہ اس سفر میں آپ کی جان چلی جائے گی، یہ بے وفا ہیں، بے یار و مددگار چھوڑ دیں گے۔ آپ نے فرمایا بھائی اتنے خطوط، اتنے وفود۔ انہوں نے کہا اچھا پھر ایک کام ایسا کریں گے، اپنی طرف سے کسی کو کوفے بھیج دیں، آپ نہ جائیں، پہلے اپنا کوئی نمائندہ، کوئی ایلچی آپ کوفے بھیج دیں، وہ وہاں پر جا کر حالات کا جائزہ لے، اور جیسے خط انہوں نے لکھے ہیں، جو خط کے مضامین ہیں، وہ دیکھے کہ واقعی یہ لوگ ایسے ہیں یا نہیں۔ اگر وہ آپ کا نمائندہ وہاں پہنچ گیا، اس کے ہاتھ پر انہوں نے بیعت کر لی، اور وہ دیکھ لے کہ حالات بالکل سازگار ہیں، تب پھر آپ تشریف لے جائیں، لیکن ہمیں ان سے بالکل امید نہیں ہے کہ یہ آپ کے وفادار ہوں گے، یہ جتنے دعوے ہیں یہ سب زبانی کلام ہے۔ آپ نے فرمایا ٹھیک ہے۔ چنانچہ آپ نے حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کو سب سے پہلے اپنا ایلچی، اپنا نمائندہ بنا کر کوفے بھیجا۔ حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ روانہ ہوئے، اور اپنے ساتھ اپنے دو کمسن بچے محمد اور ابراہیم، ان کے نام تھے، دو کمسن بچوں کو بھی اپنے ساتھ لے گئے، پہنچ گئے کوفے۔ جب یہ کوفے پہنچے تو اہل کوفہ نے بڑی ان کی عزت، بڑا احترام کیا، امام حسین کے نائب آئے ہیں، ان کے الچی بن کر آئے ہیں، بیعت کرنی شروع کر دی۔ एक ने बैत की, दूसरे ने की, तीसरे ने की, चौथे ने की, होते 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 18,000 ने बैत कर। गौर कीजिए कितनी कसरत के साथ 18,000 ने, और चंद दिनों में। लोग देख रहे जोक दर जोक चले आ रहे, और वो इमाम हुसैन रजी अल्लाह ताला अन्हु की बैत ले रहे हैं उन सब से। और जो भी आता था बड़ी अकीदत और बड़ी मोहब्बत का इजहार करता था हजरत इमाम मुस्लिम बिन अकील रजी अल्लाह ताला अन्हु से। वो देखकर बड़े खुश हुए, वाकई इन्होंने जो खत लिखे हैं ये तो उसी तरह हैं। इन्होंने कहा था हम अकीदत मंद हैं, हम मोहब्बत करने वाले हैं, हम जान निसार करने वाले हैं, तो मेरे साथ जब ये कर रहे हैं तो हुसैन आएंगे तो उनके साथ कितनी मोहब्बत होगी, मैं तो अभी उनका नुमाइंदा हूं। मोहब्बत का इजहार हो रहा किसके साथ? हजरत मुस्लिम बिन अकील रदी अल्लाह ताला अन्हु के साथ। किया इजहार अरबाब अकीदत ने मुसर्रत का, हुआ सामान घर घर खैर से मुस्लिम की दावत का, बकसरत नज़्द मुस्लिम लोग आए शादमा होकर, इमाम बाक का ये खत सुनाते तर्जुमा होकर, तरक्की रात दिन होने लगी अहले अकीदत की, हजारों कूफियों ने हजरत मुस्लिम से बैत की, हजारों कूफियों ने हजरत मुस्लिम से बैत की, मवाफिक जब फिजाए कूफा मुस्लिम को नजर आई, जमात लड़ने मरने के लिए भी मुस्तैद पाई, लिखे हालात सब मुस्लिम ने फरजंदे पैगंबर को, बुलाया जानिबे कूफा हुसैनो आले हैदर को, बुलाया जानिबे कूफा हुसैन आले हैदर को। खत लिख दिया फौरन, यहां के हालात दुरुस्त हैं, 18,000 ने मेरे हाथ पर बैत कर ली, आप तशरीफ ले आइए। खत रवाना हो गया। जैसे ही खत वहां पहुंचा और हजरत इमाम हुसैन रजी अल्लाह ताला ने देखा तो आप मुतमईन हो गए, इमाम मुस्लिम ने लिख दिया है 18,000 ने बैत कर ली, हालात साजगार हैं, आप तशरीफ ले आइए। और अभी मेरे साथ अकीदत का ये हाल है तो आप तशरीफ लाएंगे तो आपका कितना अदब एहतराम, कितनी मोहब्बत करेंगे। आपने कहा ठीक है, वहां से इरादा कर लिया कि अब मैं कूफे जाऊंगा। लेकिन इसके बावजूद जलीलुल कदर सहाबा जो उस वक्त मौजूद थे और अहले बैत अतहार के अफराद, उन्होंने कहा नहीं इमाम, हमें अब भी इनसे कोई वफा की उम्मीद नहीं। फरमाया भाई मुस्लिम का खत आ चुका है, 18,000 ने बैत कर ली है और मजीद सिलसिला जारी है, ये सब सही है लेकिन हमारा दिल मुतमईन नहीं होता, ये बेवफाई करे। फरमाया नहीं, अब मैं मुतमईन हूं, अब मैंने फैसला कर लिया। कज़ा व क़द्र के अहकाम नाजिल हो चुके थे, इमाम हुसैन रदी अल्लाह ताला अन्हु मक्का मुअज़्ज़मा से रवाना हो गए। आपके भाई मोहम्मद बिन हनफिया जो हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हु की दूसरी ज़ौजा मोहतरमा से थे, वो जब आपको छोड़ने के लिए आए तो ज़ारो क़तार रो रहे। भाई क्यों रो रहे हो? हुसैन मैं इसलिए रो रहा हूँ, मुझे पता है कि अब हमारी मुलाकात नहीं होगी, मैं जानता हूं ये बेवफा हैं, ये कितने खतूत लिख दें, कुछ भी कर ले, मैं इन पर एतमाद नहीं कर सकता। आपको दूर तक छोड़ने के लिए आए और हद्दुल इम्कान उन्होंने कोशिश की कि इमाम हुसैन रुक जाएं। अच्छा अगर आप ये नहीं मानते तो फिर आप मेरी एक बात मान लें। फरमाया वो क्या है? आप ऐसा करेंगे अभी सीधे कूफे न जाएं, आप किसी भी और शहर की जानिब चले जाएं, या आप सफर करते रहें, मुसलसल सफर में रहें, एक जगह ना रुके, और अपने कासिद अपने इल्की कूफे भेजते रहें, वहां के हालात मालूम करते रहें। जब आप ये देखें कि बिल्कुल हालात दुरुस्त हैं तब आप जाएं, वरना आप ना जाएं। किसी साहिली इलाके की तरफ चले जाएं, किसी गांव की तरफ चले जाएं, वहां जाकर आप ठहर तबलीग इस्लाम में अपनी जिंदगी गुजार दें। हत्तुल इमकान कोशिश की रोकने की, इमाम ने फरमाया नहीं मुझे जाना है। मोहम्मद बिन हनफी रज़ी अल्लाह तआला अन्हु रोते हुए आपको रुखसत करके फिर वो वापस लौटे। उधर जब ये हालत हुई तो यजीद के नुमाइंदों ने उसको इत्तला दे दी और उसको खत के जरिए बताया कि तुम कहां सो रहे हो। इमाम हुसैन के एलची मुस्लिम बिन अकील कूफे पहुंच चुके, 18,000 ने बैत कर ली, अभी सिलसिला जारी है और अनकरीब हुसैन भी तशरीफ लाने वाले हैं, तुमने कोई कदम नहीं उठाया, ये महाज तैयार हो रहा है तुम्हारी हुकूमत के खिलाफ, अगर तुमने अब भी कुछ नहीं किया तो चंद दिनों में तुम्हारी हुकूमत खत्म हो जाएगी। उसने जब ये खत पढ़ा तो पढ़ा गुस्से में आया और घबराया भी, ये कैसे हो गया। उन्होंने कहा यह हो चुका है, 18,000 की तो अभी तक इत्तला है, बैत का सिलसिला जारी है और ये भी इत्तला मिली है कि हुसैन रवाना हो चुके हैं, पहुंचने वाले हैं। इसने फौरन अपनी एक मीटिंग बुलाई और उन सब से मशवरा किया कि कूफे के हालात ऐसे, हमें क्या करना चाहिए। उन्होंने कहा ऐसा करो, किसी सख्त आदमी को कूफे का गवर्नर बना दो। उस वक्त कूफे के गवर्नर थे हजरत नोमान बिन बशीर रदी अल्लाह तआला, इनको माजूल करो, इन्होंने अभी तक कोई काम नहीं किया, इस बगावत को नहीं रोका, इस शोरिश को नहीं रोका, लोग जो जोग दरजोग बैत कर रहे, तुम्हारी हुकूमत के खिलाफ महाज तैयार हो रहा है, किसी सख्त आदमी को मुकर्रर कर दो। इसने कहा ठीक है। बसरे का गवर्नर इब्ने जियाद बहुत ही चालाक अय्यार मक्कार आदमी और अहले बैत से बुग्ज रखने वाला, अदावत रखने वाला, इसने वहां से उसको बुलाकर और कूफे की तरफ भेज दिया। तुम फौरन वहां पहुंचो, नोमान बिन बशीर को माजूल कर दिया गया है, उनकी जगह मैंने तुम्हें बनाया। जैसे ही इसको खत मिला यह अपने सिपाहियों के साथ वहां से रवाना हो गया। सफर करते करते जब ये कूफे के करीब पहुंचा तो क्योंकि बड़ा चालाक और होशियार आदमी था, हालात इसको पता थे, मजीद हालात मालूम करने के लिए इसने एक चाल चली। इसने क्या किया कि हिजाजी लिबास पहन लिया, सर पर अमामा बांध लिया और वो रास्ता जो हिजाज से कूफे की जानिब आता है वहां से ये कूफे में दाखिल हुआ और रात के वक्त दाखिल हुआ। उधर लोग इमाम अली मकाम का इंतजार कर रहे थे, उन्होंने रात में हिजाज की जानिब से जब ये काफिला आते हुए देखा वो समझे कि इमाम हुसैन आ गए, सब एकदम जमा होना शुरू हो गए, मरहबा या इब्ने रसूल, मरहबा या शहजादा रसूल, सब आ गए इस्तकबाल के लिए। ये बिल्कुल खामोश रहा, चलता रहा, लोग इसके गिर्द जमा है वो भी चलते रहे, एक लफ्ज नहीं बोला, बोलता तो पहचाना जाता कि ये इमाम हुसैन नहीं है, रात के अंधेरे में किसी ने पहचाना नहीं। चलते चलते ये गवर्नर हाउस पहुंच गया, जब वहां पहुंचा तो नोमान बिन बशीर उसकी छत पे चढ़ गए। उन्होंने जब शोर सुना कि इमाम अली मकाम आ गई, इतने लोग उनके साथ हैं, पूरा जुलूस है, तो गवर्नर हाउस की छत पे चढ़कर उन्होंने कहा इमाम आप वापस चले जाइए, मैं हरगिज ये हुकूमत आपको नहीं दूंगा, ये इख्तियार इख्तदार मैं आपको नहीं दूंगा, आप वापस चले जाएं। इसने कहा ओ बदबख्त दरवाजा खोल। जैसे ही ये बोला तब लोगों ने समझा रही ये तो इमाम नहीं, ये तो इब्ने ज़ियाद हैं। फिर लोगों में खबर पहुंची, आहिस्ता आहिस्ता सब मुंतशिर हो गए। नोमान बिन बशीर ने दरवाजा खोला, ये अंदर दाखिल हो गया, रात इसने गुजारी और उनको बता दिया तुम्हें माजूल कर दिया गया है, यजीद ने मुझे बनाया, मैं हूं अब गवर्नर कूफे का, तुमने कोई हालात का जायजा नहीं लिया, कोई हालात पे तुम्हारी गिरफ्त नहीं है, देखो क्या हो रहा है, यहां पे बगावत हो रही है। सुबह होते ही जितने भी बड़े बड़े उमरा रुआसा थे कूफे के सबको बुला लिया और उनको बुलाकर यजीद की तरफ से इसने धमकियां दी, हमें पता है कि तुमने हमारे मुखालिफों के हाथ पे बैत की है, امام کے الچی مسلم بن عقیل کوفے میں پہنچ چکے ہیں، 18,000 نے بیعت کر لی، یہ مجھے پتا ہے، تمہیں نہیں معلوم کہ یزید کی فوجیں وہاں سے روانہ ہو چکی ہیں، ان قریب وہ یہاں پہنچنے والی ہیں اور تم سب کو بغاوت کی سزا دیں گی، تمہارے بچوں کو نیزوں پر اچھال دیا جائے گا، تمہاری عورتوں کو لونڈی بنا لیا جائے گا اور تمہیں خاک و خون میں تڑپا دیا جائے گا، تمہارے گھروں کو، سامان کو، ہر چیز کو آگ لگا دی جائے گی، لوٹ لیا جائے گا، اس قسم کی دھمکیاں دیں، اور جب وہ فوجیں یہاں پہنچیں گی تم ان کے مقابلے کتاب نہیں رکھتے، وہ محبت کا دعویٰ کرنے والے، وہ پسینے کی جگہ خون بہانے والے، وہ عقیدت کا اظہار کرنے والے، وہ 18,000 بیعت کرنے والے، ذرا سی دھمکیاں ملی پلٹ گئے، بے وفا ہو گئے، یزید کی فوجیں آ رہی ہیں، کہاں فوجیں آ رہی ہیں، تم ان کا مقابلہ نہیں کر سکتے، سب ساتھ چھوڑ گئے، حضرت مسلم بن عقیل رضی اللہ تعالی عنہ اب بالکل تنہ تنہا رہ گئے، کسی نے کہا کہ ہمارے بچوں کے ساتھ یہ ہوگا، کسی نے کہا ہمارا مال و دولت لوٹ لیا جائے گا، ہمارا گھر لوٹ لیا جائے گا، ٹھیک ہے ہم ساتھ چھوڑ دیں، کہاں 18,000 یا اس سے زیادہ اور کہاں ایک بھی نہیں، ان کی وہ محبت، وہ عقیدت چند منٹوں میں کافور ہو گئی، ختم ہو گئی، سب چھوڑ کے چلے گئے، ایک وقت وہ تھا کہ امام مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ گھر گھر جا رہے ہیں، ہر گھر میں بیعت ہو رہی ہے، عقیدت مندوں کا ہجوم ہے، اور ایک وقت وہ آیا کہ تنے تنہا کھڑے ہیں، کوئی گھر میں بلانے والا نہیں، غریب الوطنی ہے، مسافر ہیں، کوئی جاننے والا نہیں ہے، ایک گھونٹ پانی پلانے والا کوئی، ایسی کیفیت ہو گئی، اللہ تبارک و تعالی نے ان کو امتحان میں ڈال کر ان کی اس وفاداری کی قلعی کھول دی، اس محبت کی قلعی کھول دی، کہ عقیدت اور محبت کے دعوے صرف ان کے زبانی کلامی ہیں، سچے محب یہ ہرگز نہیں ہے، صحابہ جو کہتے تھے، اہل بیت جو کہتے تھے، وہی ہوا، اب ابن زیاد نے دیکھا کہ اب فضا سازگار ہے، وہ جو ہجوم تھا 18,000 کی بیعت تھی یا اس سے زیادہ، یہ سب چھٹ گئے، اب اس نے تلاش شروع کی کہ امام مسلم بن عقیل کو کسی طرح تلاش کر کے میرے پاس لائے جائے، روایتیں تو بے شمار ہیں، واقعات بھی کافی طویل ہیں، لیکن ہم مستند روایتیں آپ کے سامنے پیش کر رہے ہیں، زیادہ تفصیل کے ساتھ نہیں، کسی طرح اس نے یہ پتہ لگا لیا کہ حضرت امام مسلم بن عقیل ہانی بن عروہ کے گھر ہیں، وہ محب اہل بیت تھے، اہل بیت سے صحیح عقیدت محبت رکھتے تھے، انہوں نے آپ کو اپنے گھر میں پناہ دی اور وہاں رکھ لیا، اس نے اپنا جاسوس بھیجا اور اس کے ذریعے ساری معلومات کر لی کہ ہانی بن عروہ نے ان کو بٹھایا، اس کے بعد ہانی کو اپنے گھر بلایا، دارالعمارت میں گورنر ہاؤس بلایا، کہا تم نے امیر المومنین یزید کے خلاف بغاوت کی ہے، تمہارے گھر میں اسکیمیں بنتی ہیں، تمہارے گھر میں بیعت دی جاتی ہے، تم نے دشمنوں کو اپنے گھر میں ٹھہرایا ہے، انہوں نے کہا نہیں ایسا نہیں ہے، اس نے اس غلام کو جو جاسوس تھا اور غلام بن کر روزانہ امام مسلم کی خدمت میں حاضری دیتا تھا، اس کو فوراً سامنے کر دی، ہانی بن عروہ نے جب اس غلام کو دیکھا تو ان کے ہوش اڑ گئے، ارے یہ تو روزانہ آتا تھا، یہ تو بڑی عقیدت اور محبت کا اظہار کرتا تھا، اس نے کہا اب انکار کر سکتے ہو، جب انہوں نے دیکھا کہ میں انکار نہیں کر سکتا تھا، پس انہوں نے بڑی بہادری کے ساتھ کہہ دیا ہاں میں نے مسلم بن عقیل کو اپنے گھر ٹھہرایا، لیکن صحیح بات یہ ہے کہ میں نے جان بوجھ کر نہیں ٹھہرایا، وہ خود میرے گھر میں آ گئے تھے، اور جب وہ گھر میں آ گئے اب وہ آلے رسول تھے، میں ان کو نکال نہیں سکتا تھا، اس مشکل وقت میں ان کو گھر سے ہٹا نہیں سکتا، اس لیے میں نے رکھ لیا، پس اس نے فوراً کہا اس کو بغاوت کی سزا دو، اس نے دشمن کو یہاں ٹھہرایا ہے، ان کا سر قلم کرا دی، اور اس کے بعد اس نے سپاہی بھیج کر حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کو بلا لیا، آپ وہاں پر تشریف لے گئے، اور اس کے بعد اس قسم کی مغلظات، غلط قسم کی گالیاں آپ کو دیں، آپ کے آبا و اجداد کو دیں، اور اس کے بعد کہا کہ امیر المومنین یزید کی تم نے بغاوت کی ہے، حکومت کو ختم کرنے کی کوشش کی ہے، حسین کی طرف سے بیعت لی ہے، لہذا اس بغاوت کی سزا قتل ہے، ابھی اس کا سر قلم کر دو. آپ نے فرمایا اگر تو مجھے قتل کرنا ہی چاہتا ہے تو میری تین باتیں ہیں, ان کو مان لے, تین وصیتیں. اس نے کہا کیا ہیں؟ امام مسلم نے فرمایا ایک تو یہ ہے, مجھ پر 500 درہم قرض ہے, میں نے کسی سے لیا تھا, وہ ادا کر دیا جائے. اس نے کہا ٹھیک ہے ہم دیکھیں گے. دوسری بات یہ ہے کہ میرا سر تن سے جدا کیا جائے, تو ظاہر ہے سر تو یزید کے پاس بھیجے گا, تو میرا جو جسم ہے اسے کسی مناسب جگہ دفن کر دے. اس نے کہا نہیں, یہ نہیں ہو سکتا, ہم تمہارے جسم کو کوفے کی گلیوں میں گھسیٹیں گے, لوگوں کو دکھائیں گے کہ دیکھو جو غداری کرتا ہے اس کا انجام یہ ہوتا ہے, جو بغاوت کرتا ہے حکومت وقت کے ساتھ, امیر المومنین کے ساتھ, اس کا حشر یہ ہوتا ہے, تاکہ آگے کوئی بغاوت نہ کر سکے. تیسری بات فرمایا, تیسری آخری بات یہ ہے, اگر کسی سے ہو سکے کسی طرح حسین کو خبر کر دیں کہ وہ کوفے نہ آئیں, کسی طرح ان کو خبر کر دیں, اس لیے کہ میں خط لکھ چکا ہوں, یقیناً وہ وہاں سے روانہ ہو چکے ہوں. ابن زیاد نے کہا, جو لوگ وہاں کھڑے تھے ان سے بھی آپ نے کہا تم میں سے کسی سے ہو سکے تو حسین کو خبر کر دو یہاں نہ آئیں, حالات بدل چکے ہیں. ابن زیاد نے کہا خبردار, کوئی حسین کو خبر نہ کرے, ہم کون ہیں ان کو روکنے والے, ہم تو ان کو بلانا چاہتے ہیں اور بغاوت کی سزا دینا چاہتے ہیں, خبردار کسی نے جو ان کو خط لکھا یا روکا, اس کی کوئی شرط ماننے کے لیے ہم تیار نہیں ہیں, اس کو لے جاؤ دارالعمارت کی چھت پر, اس کو بے درجی کے ساتھ قتل کر دو, سر تن سے جدا کر دو, اور اس کا جسم جو ہے اتنی زور سے زمین پر پھینکو کہ اس کی ہڈیاں چکنا چور ہو جائے, اور اس کے جسم کو کوفے کی گلیوں میں گھسیٹو, لوگوں کو بتاؤ کہ امیر المومنین یزید کے خلاف اس نے بغاوت کی ہے, لوگوں کو اکسایا ہے, بیعت لی ہے, اس وجہ سے اس کا یہ حشر ہو. امام مسلم بن عقیل کو اوپر لے جایا گیا, آپ بھوکے پیاسے ہیں لیکن عزم اور استقلال اپنی جگہ ہے, صبر اپنی جگہ ہے. جب جلاد نے تلوار نکالی, امام مسلم کی آنکھوں سے آنسو جاری ہو گئے. اس نے کہا اب تم رو رہے ہو, پہلے تم نے بغاوت کی ہے, اب کیوں روتے ہو, موت کے ڈر سے تم رو رہے ہو؟ فرمایا نہیں, موت سے میں ڈرنے والا نہیں, موت کے ڈر سے نہیں رو رہا, میں ان حالات کا تصور کر کے رو رہا ہوں جب حسین یہاں پر آئیں گے, میرے ساتھ یہ سلوک ہو رہا ہے تو ان کے ساتھ یہ بدبخت کیا کریں گے, میں صرف ان حالات کو دیکھ کر رو رہا ہوں. کہا مسلم نے میں روتا نہیں, رونا تو اس کا ہے, حسین ابن علی کو میں نے خط لکھ کر بلایا ہے, چلا دنیا سے میں, کعبے سے وہ اب چلنے والے ہیں, میں جا رہا ہوں دنیا سے اور وہ کعبے سے چلنے والے, چلا دنیا سے میں, کعبے سے وہ اب چلنے والے ہیں, یہ رونا ہے کہ احکام میں قضا کب ٹلنے والے ہیں, یہ رونا ہے کہ احکام میں قضا کب ٹلنے والے ہیں, مجھے آتا ہے رونا اس قیامت خیز منظر پر, مصیبت آئے گی میری وجہ سے آل اطہر پر. موت سے نہیں ڈر رہا, اس تلوار کو دیکھ کر, موت کو سامنے دیکھ کر نہیں رو رہا, صرف اس لیے رو رہا ہوں جب حسین یہاں پر آئیں گے اور اس پر جو حالات ہوں گے, یہ بدبخت ان کے ساتھ کیا سلوک کریں گے, اس منظر کا تصور کر کے میں رو رہا. وہ جلاد آگے بڑھا, بے دردی کے ساتھ آپ کو شہید کیا اور جسم مبارک کو اوپر سے زمین پر پھینک دیا, جسم مبارک کی ہڈیاں چور چور ہو گئی. ہانی بن عروہ جنہوں نے آپ کو پناہ دی تھی, अपने घर ठहराया था, वहीं पे अहले बैत थे उनके, और इमाम मुस्लिम बिन अकील रदी अल्लाह ताला अन्हु के पैरों में रस्सी बांध कर कूफे की गलियों में घसीटा जा रहा, लोगों को बताया जा रहा है देखो इन्होंने बगावत की, इनके साथ ये हशर। उधर इमाम हुसैन रदी अल्लाह ताला अन्हु मंजिल ब मंजिल सफर करते हुए एक मकाम पर पहुंच गए। जब वहां पर पहुंचे तो देखा कि सामने से दो सवार आ रहे हैं। आपसे मुलाकात हुई, इमाम कहां जा रहे हैं? कहा भाई कूफे का इरादा है। क्या हालात हैं? कहा हालात बहुत खराब है। क्यों? जिस वक्त हम कूफे से चले थे उस वक्त के हालात ये थे कि हानी बिन उर्वा और मुस्लिम बिन अकील रदी अल्लाह ताला अन्हुमा दोनों के जिस्मों को कूफे की गलियों में घसीटा जा रहा, उस वक्त हालात ये थे। और फिर ये भी पता चला कि उनके कमसिन बच्चों को भी बेदर्दी से शहीद कर दिया गया। सैयदना इमाम हुसैन रदी अल्लाह ताला अन्हु जब ये सुना, आपकी मुबारक आंखों से आंसू जारी हो, फरमाया ये इतना बड़ा इनकलाब इतनी जल्दी कैसे आ गया? अभी मुस्लिम बिन अकील का खत मिला के हालात साजगार हैं, 18,000 ने बैत कर ली है और बैत का सिलसिला भी जारी है, आप तशरीफ ले आए, ये सारे मोहिब हैं, फरमा बरदार हैं, और अब हम सुन रहे हैं कि उन्हें शहीद कर दिया गया, उनके बच्चों को शहीद कर दिया गया, उनके जिस्मों को कूफे की गलियों में घसीटा जा रहा। हाँ, हकीकत हाल यही है, हम जब कूफे से निकले हैं तो यही कुछ हो रहा। उसके बाद वो लोग आगे बढ़ गए। अब ये अचानक ये सूरत हाल जो तब्दील हुई, तो फिर सैयदना इमाम हुसैन रदी अल्लाह ताला अन्हु ने जो आपके रफ़क़ा थे, जो आपके साथ थे अहले बैत के अफराद, और वो कि जो अहले बैत नहीं थे मगर आपके रफ़क़ा आपके साथ थे, उन सब के सामने इमाम अली मकाम ने एक तकरीर की। फरमाया सुनो, जिस वक्त हम मक्के से चले थे हालात और थे, और अब यहां तक पहुंचने तक ये हालात जो तुम्हारे सामने आए हैं तब्दील हो चुके हैं। मेरी वजह से तुम अपनी जानों को हलाकत में नहीं डालो। ये लोग मेरे खून के प्यासे हैं, मैंने जो कदम बढ़ा लिया अब मैं पीछे नहीं हटाऊंगा, अब ये कदम आगे ही जाएंगे। मैं तुम सबसे ये कह रहा हूं, मैं अपनी वजह से किसी की जान को हलाकत में डालना नहीं चाहता। मेरी तरफ से इजाजत है, जितने भी लोग हैं जो वापस जाना चाहें जा सकता, और हो सकता है कि तुम जाते हुए कुछ शर्म महसूस करो, तो अब रात होने वाली है, रात के अंधेरे में जो चाहे निकल जाए। जितने भी आपके साथी थे आपने सबसे फरमा दिया जो चाहे निकल जाए, मेरी तरफ से सबके लिए इजाजत है, मैं अपनी वजह से तुम्हारी जान क्यों हलाकत में डालूं? मेरी तरफ से तुम पर कोई मलामत नहीं है, कुछ नहीं है, जो जाना चाहे चला जाए। लेकिन वो सच्चे आशिक थे, वो कूफे वाले नहीं थे। सबने कहा हुसैन अगर इस मुसीबत में आपको छोड़ दें तो कयामत में रसूलुल्लाह को क्या मुंह दिखाएं सल्लल्लाहु अलैहि वसल्लम, अगर इस वक्त हम आपको छोड़ दें, यही तो वक्त है मदद करने का, यही तो वक्त है अपनी जाने आप पर कुर्बान करने का, अगर इस वक्त छोड़ के चले जाएंगे तो कयामत में हुजूर को अपना मुंह क्या दिखाएंगे? सरकार पूछेंगे तुमने मेरे बेटे हुसैन को इस मुश्किल में छोड़ दिया और तुम चले गए? नहीं, ये नहीं हो सकता, खुदा की कसम हम आपके दाएं बाएं होकर लड़ेंगे, अपने खून का आखिरी कतरा तक बहा देंगे, अपनी जाने आप पर कुर्बान कर देंगे, और कयामत में हुजूर अलैहि सलातो वसलाम के सामने सुरखुरू हो जाए। ये नहीं हो सकता कि इस मुश्किल वक्त में हम आपको छोड़ दें। आपने फरमाया रात है अंधेरे में जो जाना चाहे चला जाए। जब सुबह हुई एक आदमी भी नहीं गया था, सब उसी तरह मौजूद। ये थे सच्चे आशिक कि मुश्किल वक्त में नवासे रसूल को नहीं छोड़ा, कामयाब हो गए और इंशाअल्लाह कयामत में हुजूर अलैहिस्सलातु वस्सलाम के सामने सुरखुरू हो जाएंगे। और वो बदबख्त जिन्होंने बुलाया, खतूत लिखे, वफूद भेजे और बुलाकर बेवफाई की, इंशाअल्लाह वासिले जहन्नम हो जाएंगे। जब आपने देखा वाकई ये सच्चे आशिक हैं, फरमाया ठीक है, फिर सफर आगे चल पड़ा। मंजिल ब मंजिल सफर करते हुए पहले आपने एक कासिद कूफे भेजा, रास्ते में वो कासिद पकड़ा गया, इब्ने ज़ियाद के सामने पेश किया गया। उस खत में ये था कि मैं अनकरीब कूफे पहुंचने वाला हूं और दीगर हिदायत आपने दी थी। उस वक्त तक आपको ये पता नहीं था कि इमाम मुस्लिम को शहीद कर दिया गया। जब वो कासिद पकड़ा गया, इब्ने ज़ियाद के पास भेजा गया, उसने खत पढ़ा, हाँ ठीक है, इसका मतलब है हुसैन आ रहे हैं, हम तो यही जा रहे थे। कहा इसका सर कलम कर दो और इस खत को फाड़ के फेंक दो। उस कासिद का सर कलम कर दिया गया। इमाम पर वो भी अपनी जान निसार कर गया और जन्नतुल फिरदौस में पहुंच गया। अब आप मंजिल ब मंजिल सफर करते हुए वहां पहुंचे। एक रिवायत के मुताबिक हुर बिन रियाही आपको गिरफ्तार करने के लिए आए और उन्होंने कहा, इमाम ऐसा करें कि आप रात को रवाना हो जाएं, मैं सुबह आऊंगा, आपको देखूंगा, वापस चला जाऊंगा और इब्ने ज़ियाद से कहूंगा मैं पहुंचा था, वो निकल गए। मैं आया हूं आपको गिरफ्तार करने के लिए, लेकिन आपको मौका दे रहा हूं, आप रात के अंधेरे में निकल जाइए। इमाम ने फरमाया ठीक है। सवारियों पर बैठ गए, सवारियां चलती रहीं, लेकिन जब सुबह हुई तो उसी मकाम पर थे जहां से चले थे। कहां आप गए नहीं? फरमाया गए तो थे लेकिन जा नहीं सके, गए थे लेकिन जा नहीं सके। अच्छा ठीक है। आपने एक गुजरने वाले से पूछा, इस मकाम का नाम क्या है, जहां पर हम खड़े हैं इसका नाम क्या है? उसने कहा इसका नाम है करबला। जैसे ही लफ्ज करबला सुना, फरमाया सच फरमाया था हमारे नाना जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, हुसैन की शहादत गाह करबला है। अगर वाकई ये करबला है, अब हम यहां से वापस नहीं जा सकते, अब तो इसी को सजाना है, इसी को बसाना है, इसी को अपने खून से सजाना है। अगर ये करबला है तो अब वापस नहीं जा सकते, यही हमारी शहादत गाह। किसी ने जब वतन पूछा तो यूं हजरत ने फरमाया, मदीने वाले कहलाते थे अब हैं करबला वाले, मदीने वाले कहलाते थे अब हैं करबला वाले। मदीने वाले करबला पहुंच चुके थे, मदीने वाले करबला पहुंच चुके थे, करबला को बसाना था और कयामत तक करबला वाला कहलाना था। वहीं खेमे लगा दिए गए, वहीं पर ऊंट सवारियां सब बिठा दी गई। फरमाया ये करबला है, अब यहां से हम वापस नहीं जाएं। उधर यजीदी फौजें आना शुरू हो गई, उनको इत्तला मिल गई, इमाम आली मकाम ने यहां पड़ाव डाल लिया है, फौजें आना शुरू हो गई, हजारों का लश्कर आ गया, 72 के मुकाबले में हजारों। ऐसा लगता था कि जैसे किसी बड़े लश्कर जर्रार से लड़ने के लिए आए, जैसे कोई बहुत बड़ा मुल्क फतह करने के लिए आए। इब्ने साद, शिमर, खौली बिन यजीद, जितने बड़े बड़े अश्किया बदबख्त थे, ये सब के सब फौज के जनरल सुपे सलार सब आ गए सामने। दोनों तरफ खेमे लगे हुए हैं, दोनों तरफ फौजें खड़ी हैं। इमाम हुसैन रदी अल्लाह ताला अन्हु अपने अहले बैत के साथ अपने खेमों में, एक बदबख्त शकी घोड़े पर सवार होकर आया और आकर कहता है हजरत इमाम हुसैन रदी अल्लाह ताला अन्हु की तरफ इशारा करके, देखो ये अपने आप को साकिये कौसर का नवासा कहता है और पानी की एक एक बूंद को तरस रहा, ये इसी तरह प्यासा मारा जाएगा। इमाम हुसैन ने यह सुना, कहा है इलाहुल आलमीन इसको आग में जला दे। हुसैन की जबान से निकला, उसी वक्त उसका घोड़ा भिदक गया और वह घोड़े से जमीन पर गिरा, लेकिन उसका पैर रकाब में फंस गया, घोड़े की जो रकाब होती है उसमें फंस गया और उसी कैफियत में घोड़े ने भागना शुरू कर दिया। वो जमीन पर घिसट रहा है, घोड़ा उसको लेकर भाग रहा है, एक खंदक में आग लगी हुई थी, घोड़े ने जाके वहां फेंक दी, जबान से निकला और हो गए। हुसैन का इख्तियार देखो, हुसैन का इख्तियार देखो, जबान से निकला और हो गया। इन्होंने पानी बंद कर दिया 7 मुहर्रमुल हराम से, पानी बंद कर दो, परेशान करो, भूखा प्यासा रखो, ताकि लड़ने की ताकत न रहे, ताकि इनका जोश खत्म हो जाए, इनकी हिम्मत जवाब दे जाए, इनके सब्र का पैमाना लबरेज हो जाए। सब पानी पी सकते हैं, हुसैन के खेमे तक पानी नहीं जा सकता। हाकिम का ये हुक्म था पानी बशर पिए, घोड़े पिए, ऊंट पिए, अहले हुनर पिए, सब पिए, पर इनको तुम मना न कीजियो, एक फातिमा के लाल को पानी न दीजियो। सब पी सकते हैं, हुसैन के खेमे तक पानी नहीं जा सकता, एक मशकीजा क्या, एक बूंद नहीं जा सकता, पानी बंद कर दिया। मेरा ईमान ये कहता है, मेरा ईकान ये कहता है, अगर हुसैन चाहते, उनका ये इख्तियार था, अगर हुसैन चाहते तो दरियाए फरात बहकर उनके खेमे तक आ जाता। इख्तियार था या नहीं था? जिसके नाना जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये शान कि एक लश्कर में पानी खत्म हो गया, साहब अर्ज करते हैं, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी व आबी, हुजूर हमारे माँ बाप कुर्बान, पानी नहीं है, खत्म हो गया, वुजू कैसे करें, और वुजू नहीं तो नमाज कैसे पढ़ें। फरमाया किसी के पास पानी है? एक प्याले में पानी है। सरकार फरमाते वही ले आओ। सहाबा वो प्याले में थोड़ा सा पानी लेकर सर हुजूर अलैहिस्सलाम की बारगाह में, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने रहमतों बरकतों वाले हाथ प्याले में डाल दिए, रहमतों बरकतों वाले हाथ प्याले में डाल दिए, कहा इसमें से पानी निकालते जाओ और पीते जाओ, वुजू करते जाओ। इतना सा पानी है, हुजूर के रहमतों वाले हाथ गए, अंगुष्ठ मुबारक से पानी के चश्मे जारी हो गए, अंगुष्ठ मुबारक से पानी के चश्मे जारी हो गए। सहाबा कहते हैं हमने पिया, वुजू किया, नमाजें पढ़ी, आखिर में देखा प्याले में उतना ही पानी जितना पहले था, उतना ही पानी जितना पहले था। गौर करो, वो बाइख्तियार नाना का बाइख्तियार नवासा था, जिसके नाना की उंगलियों से चश्मे जारी हो जाएं, क्या उनके नवासे में ये ताकत नहीं कि दरियाए फरात का हुक्म दे तो बहकर उनके खेमे तक आ जाए। यकीनन मेरा ईमान ये कहता है, अगर हुसैन अपनी करामत दिखाना चाहते, अगर हुसैन अपना इख्तियार दिखाना चाहते, अगर हुसैन अपना इख्तियार उन पर वाजे करना चाहते, दरियाए फरात का हुक्म देते बहता हुआ हुसैन के खेमे तक आ जाता। लेकिन नहीं, ऐसा नहीं किया, इख्तियार दिखाने नहीं आए थे, अपना सबर दिखाने आए थे, अपना इस्तकलाल दिखाने आए थे, अपनी इस्तकामत दिखाने आए थे। हुसैन ये बताना चाहते थे कि जालिम कितना जुल्म करता है, अगर जुल्म करने में इसका जवाब नहीं है तो सबर करने में हुसैन का जवाब नहीं। या रसूल अल्लाह, या अली, अगर ये जुल्म करने में बेमिसाल है तो हुसैन सबर करने में बेमिसाल। सर पर हवाएं जुल्म चले सौ जतन के साथ, अपनी कुलाहे कज है उसी बागपन के साथ। मैं इख्तियार नहीं दिखाऊंगा, मैं इसको बता दूंगा ये कैसा जुल्म करता है, अगर ये जुल्म में इसका जवाब नहीं है तो सबर में मेरा भी जवाब नहीं। भूखे रहे, प्यासे रहे, लेकिन जबान से एक लफ्ज नहीं कहा। अरे हुसैन दुआ करते तो आसमान से पानी बरस जाता, जमीन से पानी उबल जाता, दरियाए फरात बहकर आ जाता, लेकिन नहीं, ये सब इख्तियार होने के बावजूद मर्जी ये मौला अज़हमा, और अल्लाह की रजा पर राजी। जब रब की यही रजा है तो जो उसकी रजा है वो हुसैन की रजा। बता दिया मैंने फातिमा तो ज़हरा रज़ी अल्लाह ताला अन्हा का दूध पिया हुआ है, मेरी रगों में अली खैबर शिकन का खून दौड़ रहा। ये मत समझना कि भूख और प्यास मेरी हिम्मत को तोड़ देगी, नहीं। फरमाए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, मैं अपने पीछे दो वजनी चीजें छोड़े जा रहा हूं। क्या फरमाया? दो वजनी चीजें छोड़े जा रहा हूं, एक कुरान और एक अहले बैत। दो वजनी चीजें छोड़े जा रहा हूं, यह भी कह सकते थे कि दो कीमती चीजें छोड़े जा रहा हूं, यह नहीं फरमाया। मैं अपने पीछे दो भारी वजनी चीजें छोड़े जा रहा हूं। कीमती इसलिए नहीं कहा कि हर कीमती चीज भारी नहीं होती, हर कीमती चीज भारी नहीं होती। $100 अपने हाथ में लेके बैठ जाओ कीमती है, लेकिन फूंक मारो तो उड़ जाए, फूंक मारो तो उड़ जाए। हर कीमती चीज भारी नहीं होती। इसलिए मेरे रसूल ने यह नहीं फरमाया मैं अपने पीछे दो कीमती चीजें छोड़े जा रहा हूं, नहीं, मैं अपने पीछे दो वजनी भारी चीजें छोड़े जा रहा हूं। एक मेरे अहले बैत, दूसरे कुरान। मैं ऐसी वजनी चीज छोड़े जा रहा हूं वो इतना वजनी हो कि जब करबला में खड़ा हो जाए तो कैसा तूफान आ जाए उसे हिला ना सके, ऐसी चीज मैं छोड़े जा रहा हूं। और हुसैन ने साबित कर दिया जुल्म और बर्बरियत की इंतहा हो गई, जुल्म की आंधियां चलती रहीं, हुसैन इस्तकलाल के साथ करबला में खड़े हो गए, पाए इस्तकलाल में जरा जुम्बिश नहीं आई। तमाम तर कोशिशों के बावजूद यजीद की बैत पर वो लोग राजी ना कर सके। एक जुमला कहा था उसी पर कायम रहे, हुसैन का सर कट सकता है, बातिल के सामने झुक नहीं सकता, बातिल के सामने झुक नहीं सकता। मैं सर दे दूंगा, फासिक और फाजिर के हाथ में हाथ नहीं दूंगा। किसी ने सुना कि यजीद के दरबार में हुसैन का हाथ गया? नहीं, सर गया। सर तो पहले ही देना चाहते थे, सर तो पहले ही देना चाहते थे, दुश्मन मार कर भी हाथ नहीं ले सका। सर दे दूंगा, फासिक और फाजिर के हाथ में हाथ नहीं दूंगा। जब आपने पूरी सूरत हाल को देखा, अंदाजा कर लिया कि अब वक्त शहादत करीब है, ये सारे बड़े बड़े अश्किया सामने खड़े हैं, अपने फौज लेकर खड़े हैं, तब इमाम हुसैन रजी अल्लाह ताला अन्हु ने आखिरी खिताब उनसे फरमाया, फरमाया सुनो, मैं ये इसलिए तुम्हें बता रहा हूं ताकि हुज्जत तमाम हो जाए, तुम कयामत में उजर पेश ना कर सको कि हमें किसी ने बताया नहीं था, हमें समझाया नहीं था। मुझे देखो मैं कौन हूं, मैं हुसैन बिन अली हूं, हम सरदारे नौजवानान जन्नत हैं, हमारी ही माँ फातिमा ज़हरा हैं जो जन्नती औरतों के सरदार, हमारे बाप अली शेर खुदा हैं जो तमाम अरब के सरदार, हमारे नाना जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो तमाम औलादे आदम और तमाम अंबिया के सरदार। इस वक्त रुए जमीन पर तुम्हारे नबी का कोई दूसरा नवासा मौजूद नहीं, मैं हुसैन हूं, मुझे पहचानो, इसीलिए बता रहा हूं, समझा रहा हूं। कयामत में तुम कोई उजर पेश ना कर सको कि हमें बताया नहीं था, हमें समझाया नहीं था। सारी बातें आप बताते रहे, समझाते रहे, लेकिन उनकी आंखें हक देखने से अंधी हो चुकी थी, उनके कान हक सुनने से बहरे हो चुके थे, उनकी जबानें हक बोलने से गूंगी हो चुकी थी। खत्म अल्लाह अला कुलूबिहिम व अला समिहिम व अला अबसारिहिम गिशावा का मिज़दाक बन चुके थे, देख रहे थे, सुन रहे थे, समझ रहे थे, लेकिन अकल पर पर्दा पड़ चुका था। एक बात उनके समझ में नहीं आई, आपने हुज्जत तमाम कर दी। उधर से नकारे जंग बजा, इमाम अली मकाम अपने रुफका के साथ आगे बढ़े, उन्होंने अकबर की हमला किया, आप और आपके रुफका बड़ी बेजिगरी के साथ लड़े। जरा सा तसव्वुर करो, जो तलवार के धनी थे, जिनकी रगों में अली खैबर शिकन का खून हो, वो कैसे उनसे दब सकते थे? जिस तरफ जाते उसी तरफ आप सफों की सफें उलट कर रख देते, लेकिन ये 70 थे, वो हजारों की तादाद में थे। फिर सबने यकबार की मिलकर हमला किया और इमाम अली मकाम ने जामे शहादत नोश फरमा ली। बेजिगरी के साथ लड़े, लेकिन ये बता दिया कि देखो हुसैन का सर कट सकता है लेकिन बातिल के सामने झुक नहीं सकता। अगर आज मैंने बैत कर ली तो कयामत तक एक मिसाल कायम हो जाएगी और लोग कहेंगे देखो हुसैन ने बैत कर ली, हम भी बैत कर सकते हैं, फासिक और फाजिर के हाथ पर हम भी बैत कर सकते हैं। नहीं, अपने अमल से साबित कर दिया। कुरान कहता है आमनुस्ताइनु बिसब्र वस्सला, मदद चाहो सबर से और नमाज से, और यही दोनों चीजें इमाम अली मकाम की जिंदगी में नजर आ रही हैं। हर जगह नमाज है, हर जगह सबर, नाना के विसाल पे सब्र, वालदा के विसाल पे सब्र, वालिद की शहादत पर सब्र, भाई की शहादत पर सब्र, अली असगर की शहादत पर सब्र, अली अकबर की शहादत पर सब्र, हर जगह सब्र सब्र है। और शहादत हुई नमाज में, शहादत हुई नमाज में। हुसैन ने यह साबित कर दिया कि हुसैन की जिंदगी की इब्तिदा भी हक पर है, इंतहा भी हक पर। हक के खातिर जिंदा रहे, हक के खातिर लड़ते रहे और हक के खातिर अपनी जान भी कुर्बान कर दी। बता दिया हुजूर अलैहिस्सलाम को मुझसे कितनी मोहब्बत, जिसका पुष्ट पर से गिरना हुजूर को गवारा नहीं, उसको जालिमों ने घोड़े से गिरा दिया। हुजूर अलैहिस्सलाम नमाज पढ़ रहे हैं, इमाम हुसैन रजी अल्लाह ताला ने तशरीफ लाते हैं, पुश्ते मुबारक पर सवार हो गए। आका ने अपने सजदे को लंबा कर दिया, अगर मैंने सजदे से सर उठाया हुसैन गिर जाएंगे, इनको तकलीफ होगी, सजदा लंबा कर दिया। मोहब्बत का अंदाज देखो, जिसके लिए अल्लाह के हबीब अलैहिस्सलाम ने अपने सजदे को लंबा कर दिया। पुश्त से गिरना हुजूर को गवारा नहीं है, जालिमों ने उसको घोड़े से नीचे गिरा दिया, जिसमें मुबारक को घोड़ों की टापों से रौंद दिया और जुल्म की इंतहा कर दी, बर्बरियत की इंतहा कर दी। लेकिन हुसैन ने भी सब्र और इस्तेकामत की इंतहा कर दी। इसीलिए सुल्तानुल हिंद, वलीउल हिंद, ख्वाजा ख्वाजगां मोइनुद्दीन चिश्ती अजमेरी रदी अल्लाह अन्हु व नवर अल्लाह मरकदो फरमाते हैं, शाह हस्त हुसैन, बादशाह हस्त हुसैन, दीन हस्त हुसैन, दीपना हस्त हुसैन, सरदात नदात दर दर दस्ते यजीद, हक्का के बिनाए ला इला हस्त हुसैन। हुसैन आप सरदार हैं, हुसैन आप बादशाह हैं, आप दीन की इब्तिदा हैं, आपसे दीन जिंदा है और इंशाअल्लाह आपसे दीन जिंदा रहे। इसी दीन को जिंदा करने के लिए, इसकी आबियारी, गुलशन इस्लाम की आबियारी करने के लिए हुसैन ने अपना खून दे दिया। इसीलिए दीन को जिंदा कर दिया। इस्लाम जिंदा होता है हर करबला के बाद। हुसैन शहादत तुम्हें सलाम कहती। अपने नाना जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दीन को जिंदा करने के लिए 72 नफूस कुदसिया और इमाम हुसैन रजी अल्लाह ताला अन्हु के मुकद्दस लाशें जमीन करबला पर पड़े हैं। उन बदबख्तों ने अपने जो मकतूल थे उनको दफन किया और अहले बैत के मुकद्दस लाशों को उसी तरह पड़े रहने दिया। जमीने करबला पर फातिमा के फूल बिखरे हैं, जमीने करबला पर फातिमा के फूल बिखरे हैं, शहीदों की ये खुशबू है कि सब जंगल महकता है। शहीदों की ये खुशबू है कि सब जंगल महकता है। हुजूर अलैहिस्सलाम की ये औलाद, हुजूर की आल, अहले बैत, उनके मुकद्दस लाशें पड़े। इमाम हुसैन ने अपनी अजीम शान कुर्बानी पेश कर दी और वो नफूस कुदसिया जो उनके साथ थे उन्होंने भी वफादारी की हद कर दी और बता दिया, हम अपनी जान कुर्बान कर सकते हैं, नवासे रसूल का साथ नहीं छोड़ सकते। और उनकी कुर्बानियां बारगाह रब्बुल इज्जत में कबूल हो गई। आज बदबख्त लोग ये कहते हैं कि इमाम हुसैन रजी अल्लाह ताला अन्हु की और यजीद की जो लड़ाई थी इख्तदार की थी, वो इख्तदार चाहते थे, वो हुकूमत चाहते थे। नहीं, अगर इख्तदार चाहते तो उसके साथ मिलकर इख्तदार हासिल कर सकते थे। जो हुकूमत के साथ मिलता है हुकूमत उसे देती है या नहीं? अगर यजीद की बैत कर लेते, किसी इलाके का गवर्नर बना देता, कहीं का वजीर बना देता, मालो दौलत दे देता, अगर मिलते। नहीं, पता चला इख्तदार की जंग नहीं थी, ये हुजूर अलैहिस्सलाम के दीन की सरबुलंदी की जंग थी। आपने पहली मर्तबा कहा फासिक और फाजिर के हाथ में हाथ नहीं दूंगा, आखिरी वक्त तक इस पर कायम रहे और मिसाल कायम कर दी। अगर बैत कर लेते तो यही मिसाल कायम हो जाती। फिर कुछ ऐसे पैदा हो गए हैं जो ऐसा लगता है कि शायद यजीद से उनकी रिश्तेदारी है, उसके हक में किताबें लिखी जा रही हैं, उसको जन्नती साबित किया जा रहा है। सरकार ने फरमाया पहला लश्कर जो कुस्तुनतुनिया पर हमला करेगा वो जन्नती है, यजीद उसमें शामिल है, लिहाजा जन्नती है। दलील पेश कर रहे हैं, उलमाए अहले सुन्नत ने तहकीक के साथ साबित कर दिया। हुजूर ने फरमाया अव्वल जैशुन, पहला लश्कर उसके लिए मगफिरत है जो कुस्तुनतुनिया पर हमला करेगा। उलमा ने तहकीक से साबित किया पहले में ये था ही नहीं, पहले में नहीं था, ये दूसरे में था। मगफिरत की बशारत पहले के लिए है। इसी तरह दीगर मामला, ऐसा लगता है यजीद के साथ रिश्तेदारी है, यजीद ने ये किया, यजीद बेकसूर है, उसने कत्ल नहीं किया, उसने ये किया, उसने हुक्म नहीं दिया, इब्ने ज़ियाद ने किया। हम ये कहते हैं अगर कोई आपके सामने इस तरह कहे, कोई दलील देने की जरूरत नहीं, कोई बहस करने की जरूरत नहीं, कोई मुनाजरा करने की जरूरत नहीं, सिर्फ एक बात कह दो, हम कोई दलील पेश नहीं करते, जितनी उनकी दलीलें हैं उसके जवाब उलमा दे चुके, जितनी दलीलें हैं वो तारे अनकबूत से भी ज्यादा कमजोर हैं, यजीद को जन्नती साबित करने की जितनी दलीलें इनकी हैं। हम सिर्फ एक बात कहते हैं, हम ना कोई दलील देते हैं, हम ना कोई मुनाजरा करते हैं, हम ना कोई मुबाहिसा करते हैं। अगर तुम कहते हो कि यजीद हक पर है, हम कहते हैं इमाम हुसैन हक पर है, हाँ हक पर थे। हम सिर्फ एक बात कहते हैं, अल्लाह हमारा हशर हुसैन के साथ करे, तुम्हारा हशर यजीद के साथ। बात खत्म हो गई, दलीलें देने की जरूरत नहीं। सरकार ने फरमा दिया था अल हसन वल हुसैन सैयदा शबाब आलिल जन्ना, हसन और हुसैन जन्नती नौजवानों के सरदार। हुजूर ने फरमाया ना सरदार हैं। अब कौन है जो इनको अपना सरदार मानता है? कौन मानता है? जो जन्नती होगा वही मानेगा और जो नहीं होगा नहीं मानेगा। जन्नती नौजवानों के सरदार है ना, अल्हम्दुलिल्लाह हम उनको अपना सरदार मानते, हम अपना आका मलजा मावा मानते हैं। इसलिए दलीलें मत दो, सिर्फ अल्लाह की बारगाह में दुआ करो, ये यजीद के हामी जो हैं इनका हशर उसी के साथ होगा, इंशाल्लाह हमारा हशर हुसैन बिन अली के साथ, और हमें पता है कि इंशाल्लाह बहुत अच्छा हशर हो, और इनका भी जो हशर होगा वो भी हमें पता है, जो यजीद का हशर वही इनका हशर, जो कयामत में हुसैन के झंडे तले होगा उसे उनके नाना की शफात नसीब होगी, और जो यजीद के साथ होगा इंशाअल्लाह शफात नहीं नसीब होगी। इसलिए सैयदना इमाम हुसैन रदी अल्लाह ताला अन्हु की मोहब्बत अपने दिल में रखो। और गुज़िश्ता शब भी और उससे पहले भी हम आपके सामने ये बात कर चुके हैं कि सिर्फ मोहब्बत ही काफी नहीं, उनकी हिदायत पर अमल करना भी जरूरी है। आखिरी वक्त तक उन्होंने नमाज को नहीं छोड़ा। अगर हम हुसैनी हैं तो आज से अहद कर लें कि आइंदा कभी भी कसदन जानबूझकर नमाज नहीं छोड़ें। अहद करते हैं ना, नहीं छोड़ेंगे, इंशाअल्लाह नहीं छोड़ेंगे। और जब आप इस्तेकामत के साथ अमल करेंगे अल्लाह की मदद भी शामिल हाल हो, हुसैन भी खुश होंगे, उनके नाना भी खुश होंगे। सिर्फ खाली मोहब्बत का दावा काफी नहीं, उनकी तालीमात पर अमल भी जरूरी है। जिस मिशन को वो लेकर चले उसको चलाना भी जरूरी है, जिसके खातिर उन्होंने जान कुर्बान की उस दीन की आबियारी भी जरूरी है, उस दीन की तबलीग भी जरूरी है, उस दीन पर इस्तेकामत के साथ अमल भी जरूरी है। इसलिए हमें चाहिए कि अगर हम हुसैनी हैं तो हम इमाम हुसैन रदी अल्लाह ताला अन्हु की तरह इस्तेकामत के साथ नमाज को पाबंदी के साथ पढ़ते रहें। इंशाअल्लाह इस दुनिया में भी कामयाब होंगे, इंशाअल्लाह आखिरत में भी कामयाब होंगे। आखिरी बात यह है, आप हजरात ने बड़े खुलूस और मोहब्बत के साथ इन 10 दिनों में आप हजरात यहां पर आते रहे और मैं भी आपकी खिदमत में हाजिर होता रहा, अल्हम्दुलिल्लाह अला इहसानिही ये 11 साल पूरे हो गए। ऐसा महसूस होता है कि जैसे आज कल की बात, अब ये जो जलसा है ये 11वां सालाना, 11 साल मुकम्मल हो चुके हैं, लेकिन
मैं ये समझता हूँ कि इसमें मेरा कोई दखल नहीं, मेरे वारिद गिरामी अशरफुल मशाइख हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ जिलानी नफर अल्लाह मरकदहू और जद्दे अमजद कुतुब रब्बानी हजरत अबू मखदूम शाह सैयद मोहम्मद ताहिर अशरफ अशरफिल जिलानी और तमाम बुजुर्गान सिलसिला अशरफिया की नजर करम और उनका फैजान, वरना हम इस काबिल नहीं। उन्होंने हमें इस काम के लिए चुन लिया, यह उनकी निगाह करम, यह उनकी निगाह करम। और आपको जिक्र सुनने के लिए चुन लिया, ये आपकी खुशकिस्मती। कितने लोग इधर उधर घूम रहे हैं, यही वक्त इधर उल्टी सीधी जगह गुजार रहे हैं, लेकिन जब आप अपने घरों से चलकर अपनी नींद छोड़कर अपने अहले ओयाल को छोड़कर अपने आराम और साइश को छोड़कर हुसैन का जिक्र सुनने के लिए यहां हाजिर हैं, इस बात की दलील है कि इमाम हुसैन भी इंशाअल्लाह आपसे राजी। जब भी ये तौफीक अता फरमाई कि हम सब यहां मौजूद हैं। दूसरी बात यह है कि मैं जब भी कहीं खिताब करता हूं तो एक नियत मेरे दिल में होती है कि अगर मेरी जबान से कोई चीज निकले और कोई अमल कर ले तो उसी में मेरी बख्शिश हो जाए, अल्लाह तबारक बताला उसी से बख्शिश कर ले। तो एक वाकया मैं आपको सुनाऊं जो बड़ी खुशी की बात है कि इस इलाके के अक्सर अफराद वहां दरगाह शरीफ में हाजिरी देते हैं, दरगाह अली अशरफिया फिरदौस कॉलोनी, अक्सर अफराद मर्द औरत खवातीन तमाम। तो अभी इसी मुहर्रम की इब्तिदा में एक खातून तशरीफ लाई, इसी इलाके की थी। उन्होंने ये बताया कि आपने हमारे इलाके में जो तकरीर की और एक बात कही कि अपने बच्चों को दीनी तालीम दिलाओ, तो मैंने आपके कहने से दो बच्चों को हिफ्ज़ कुरान के लिए लगा दी और उसमें उन दोनों बच्चों ने अच्छा खासा हिफ्ज़ कर लिया। मैंने कहा कौन से इलाके में? कहने वाडला से, ये जमात वाले जलसे में नहीं आते आप? मैं भी वाडला की हूं, तो मुझे बड़ी खुशी हुई कि एक ने भी अगर अमल कर लिया तो मेरी बख्शिश का इंतजाम हो गया। अल्लाह तबारक व ताला इस मोहब्बत को कायम और दाइम रखे और हम सबको इसी तरह नेक आमाल करने की तौफीक अता फरमाए। जब हम इस जलसे में आते हैं तो हमें चाहिए हम कुछ सीख कर जाएं, यहां से जो सुने उसको याद रखें, उस पर अमल करने की कोशिश करें। दूसरी एक खुशाइन बात यह है कि हमारे अब्बास अशरफी साहब के साहबजादे काशिफ अशरफी ने भी दरसे निजामिया में कामयाबी हासिल कर ली और आपके वाडला सैयद जमात में पहला आलिम दीन तो तैयार हो गया। ठीक है ना, पहला तो तैयार हो गया, हो सकता है फिर आगे मेरी जरूरत नहीं पड़े, पहला आलिम दीन तो है। इंशाअल्लाह दुआ है कि और भी इसी तरह लोग अपने बच्चों को दीनी तालीम के जेवर से आरास्ता करें, इस तरफ लाएं, तो इंशाअल्लाह ये सिलसिला और आगे भी जारी रहे। बाकी ये तमाम हजरात बड़े खुलूस और मोहब्बत के साथ आए, इंशाअल्लाह इन सब के लिए भी दुआ होगी। और आखिरी जलसा जो है वो कल का दिन छोड़ के परसों पीर के दिन आखिरी जलसा होगा और उस जलसे में इंशाअल्लाह ताला खुसूसी दुआ की जाएगी। तो लिहाजा जिस खुलूस और मोहब्बत के साथ आप हजरात यहाँ पर आए हैं, पूरे 10 दिन बहुत से हजरात को मैंने देखा कि वो पहले से यहाँ पर हाजिर हैं, बहुत से हमारे ये बुजुर्ग सामने बैठे हैं, कुछ पीछे भी बैठे हैं, तो ये तमाम हजरात पहले से यहाँ पर हाजिर होते रहे बड़ी पाबंदी के साथ। अल्लाह तबारक व ताला इन सब की हाजिरी को कबूल फरमाएं और इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमाएं। तो जिस तरह ये 10 दिन आप खुलूस और मोहब्बत के साथ आए, आखिरी दिन भी इसी खुलूस और मोहब्बत के साथ आइए ताकि उस खुसूसी दुआ में तमाम हजरात शिरकत करें। हम सब गुनाहगार, मैं सबसे ज्यादा गुनाहगार, तो इन लोगों में कोई एक अल्लाह का नेक बंदा होगा, उसकी दुआ अल्लाह कबूल कर ले, उसकी वजह से सबकी दुआएं कबूल हो जाएंगी इंशाअल्लाह ताला। वा आखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।